دین کو ایموشن کی بنیاد پر پیش کرتے تھے، احساسات کی بنیاد پر پیش کرتے تھے، ان کو جو ہے انہوں نے امپلائی کرنا شروع کیا، ان کو ریکروٹ کرنا شروع کیا، ان کو استعمال کرنا شروع کیا، کہیں کہ عوض میں سکوں کے عوض. تو کچھ لوگوں نے اپنے دین کا سودا تاغوت کے پاس جا کر سکوں کے عوض کر لیا اور کہا کہ جس نے الہی بہت صحیح کہتے ہیں، جو کچھ وہ کہہ رہے ہیں اللہ وہی کہتا ہے. اب یہاں پر اب کون سی سائنس، کون سی ریاضیات، کون سی میتھمیٹکس، کون سی چیز چلے گی؟ یا کچھ نہیں چلے گا سوائے خرافات اور سپرسٹیشن. وہ بولے ہر چیز کے سامنے جھک جاؤ. بولے جھک جاؤ کیا کرنا ہے؟ اگر ہماری بات تم کو قبول ہے تم چاہے پتھر کے سامنے جھک جاؤ، ہم کو کیا کرنا؟ تم گناہ کو صحیح سمجھو تو ہم کو کیا کرنا؟ تم بد اخلاقی کو اچھا سمجھو ہم کو کیا کرنا؟ اب آپ بتائیے کہ وہ اللہ تعالیٰ کہ جس نے یہ تمام کائنات کو خلق کر کر انسان کو اپنا نمائندہ بنا کر اس دنیا میں بھیجا، کیا وہ ظلم کو، بد اخلاقی کو، بد کرداری کو، یہ سب کو اسی نظر سے دیکھے گا جو بادشاہ دیکھتا ہے یا نہیں دیکھے گا؟ نہیں دیکھے گا. اب اگر نہیں دیکھے گا تو ان کے مقابلے میں بھیجے گا جس کو، کہ جاؤ ان کے سامنے بولو جناب موسیٰ کو کہا، جناب ہارون کو کہا، جاؤ تم جیسا بھی تھا فرعون بھائی جاؤں تعالیٰ، جاؤ فرعون کے پاس جاؤ، موسیٰ اتنا تعالیٰ اسے درخواست سویان کر دیا ہے، اس نے اپنے آپ کو رب ثابت کرتے ہوئے لوگوں سے اپنی عبادت کرانے کی بات کر رہا اور کہہ رہا ہے حقیقی رب تو کہیں ہے نہیں، مجھے تو نظر نہیں آتا. موسیٰ کو بھیجا گیا، اس سے پہلے نمرود کا اور جناب ابراہیم کا قصہ ہم سنتے ہیں، اس سے پہلے جناب روح کا قصہ ہم سنتے ہیں کہ لوگوں نے ان کا مذاق اڑایا جب وہ کشتی بنا رہے تھے اور اللہ نے کہا کہ ان سے اجتناب کرو. یہ تو یہ حالت پر ڈوب چکے ہیں اوپر کے کہ ان میں سے اب کوئی مومن پیدا ہونے کے لائق بھی ابھی لوگ نہیں رہے، تم اس بستی کو چھوڑو اور ہم ایک طوفان لانے والے ہیں، سودا ہو جائیں گے. جس میں روکا بچہ بھی کیونکہ اس ماحول سے متاثر ہو چکا تھا، غرق ہو گیا. جب ابراہیم، روح، جناب موسیٰ، جناب عیسیٰ ایک الگ ہی روش کے اوپر آئے، ان کو بھی تشریف کرانے کی کوشش ہوئی تھی، وہ زمانے کا تعبد تھا. اب آپ بتائیے کہ پورے پیغمبروں نے آ کر جو بات بتائی اور تعبد بار بار ان کی جان لینے کے پیچھے لگے رہا، آیا ان کی فکر میں اور ان کی فکر میں بہت بڑا کانٹرڈکشن اور تضاد ہوگا یا نہیں ہوگا؟ کیا ان کی فکر ان کے جیسی تھوڑی بہت ملتی ہوئی ہوگی اور پھر تھوڑا سا ہم کو ایڈجسٹ کر کے جو ہے کرا لینا ہوگا؟ بنیاد پر کہا گیا ہے کہ جو جانتے ہیں اور جو نہیں جانتے وہ مساوی نہیں ہوتے. ابھی ایسا بھی لگی نہ یاد ہونا والا لگی نہ لا یاد ہونا کی جو قرآن کیا ہے تو اسی بنیاد پہ ہے کہ جو جانتے ہیں وہ نہیں جاننے والوں کے برابر نہیں رہتے. جو ظلم ظلمات ہیں، جو اندھیرے ہیں، وہ اجالوں کے مانند نور کے مانند نہیں ہوتے. اب آئیے، اگر ہم دعوے دار ہیں اس بات کے کہ ہم نور کے ہیں، نور والوں کے ہیں، آیا ہمارے پاس کوئی قصور ہوں گے کہ جو نور والوں کے ہوں گے، جو ظلمت والوں سے مختلف ہوں؟ پہلا اصل قصوروں میں سے جو پہلی چیز ہے وہ انسان کا اپنی فطرت کے اوپر باقی رہنا، کیونکہ دین فطرت پر بھیجا گیا ہے. اگر یہی دین جو ہم انسانوں کو ملا کر بندروں کو دیا جائے، بندر بدلتے، بندروں کے لیے دین نہیں ہے. بندر کو جو کرنا ہے وہ بندر بغیر دین کے کرے گا. اگر بندر کے لیے کوئی پیغمبر آ کر اس کو تبدیل کرنے کی کوشش کرے گا تو وہ بندر کے دماغ میں وہ صلاحیت ہی نہیں ہے کہ کسی پیغمبر کی تبدیل کر سکے. کر سکتا ہے کہانیوں میں، کر سکتا ہوگا کہانیوں میں، کر سکتا ہوگا، لیکن تاریخ میں ممکن نہیں ہے. صحیح ہوگا بات. تو کون سی چیز کی بنیاد پر دین بھیجا گیا، وہ کون سی چیز تھی جو انسان کے پاس ہے، جو بندر کے پاس اور دوسرے جانوروں کے پاس نہیں ہے، جس کی بنیاد پر یہ دین بھیجا گیا؟ قرآن کہتا فطرت اللہ تک پتہ نہ تھا، وہ فطرت جس پر ہم نے تمام انسانوں کو خلق کیا ہے، जो हमारी फितरत है यानी जो हक और बातिल समझने की सलाहियत रखते हैं, तो जब हम हक और बातिल समझने की सलाहियत रखते हैं तभी हमको ये हमको बातिल समझाया जाएगा। अगर मैं अहले के सामने खड़ा हो जाऊँ और तब और आंखें पढ़ता हूँ तो मुझे मेरा अहले नजर आएगा, आईने में मेरी तस्वीर नजर आएगी, मैं कहा तो जाएगा कि मैं खड़ा कहाँ पर हूँ, आईने के सामने, लेकिन मेरा रूप चूंकि आईने की तरफ नहीं है मुझे सूरत नजर नहीं आएगी। अगर मैं सवाल करूँ कि भाई मुझे क्यों नहीं सूरत नजर आ रही जबकि मैं अहले के सामने खड़ा हूँ, तो आप कहेंगे कि हम आपको पढ़ा देंगे बात सही, ठीक है। ये काम क्योंकि आप जानते हैं कि आईना सामने रुख करने के बाद अपनी शक्ल क्योंकि आंखों से देखी जाती है सभी तक होगा, आया कोई ऐसा पढ़ाने वाला मौजूद नहीं है कि जब लोग दीन गलत चलते हैं ताकि उनको बदलाया जाए कि देखो तुमने अपनी आंखों को फेर लिया है, और जैसे मौलाना ने कहा कि तुमने अपने दीन को उल्टा पहन दिया है, किसी को अगर तमीज ना हो सीधे और उल्टे पहनने की आप उसको समझा सकते है, एक बंदर अगर पहन ले सकती है किसी का जूता या किसी की जैकेट और उल्टी वहाँ बंदर को समझा सकेंगे कि उल्टा है, तो पैदा काम से साबूत करती है कि इंसानों को इंसानों के दर्जे से गिरा कर बंदरों के दर्जे पर ला लो, उसके पास कोई पैसा पर आगे उसको जितना चाहे समझा दे, ये समझ नहीं पाएंगे, ये समझ नहीं पाएंगे। तो पहला काम ये करो कि इनका कोई इंटरेस्ट नहीं, शराब को हम कर दो ना को हम, बेगरती को हम कर दो, जैसे जैसे चीजें आम होने लगेगी ये लोग जो बंदर नाचने वाले काम करते हैं लेकिन दूसरे बंदर ताली नहीं बजाते, इनको इतना हम बंदर बना देंगे कि ये लोग बंदरी तालों को देकर ताली भी बजाएंगे, उन लोगों का नाम याद रखेंगे, उनके विनादत की ताली याद रखेंगे कि जो जानवरों जैसा नाचते हैं। अरे ये क्या हो गया, तो जानवरों से भी बदतर हो गया, किसी बंदर को नाचते हुए देखकर आपने देखा किसी और बंदर को ताली बजाते हुए, लाखों की तादाद में पैसे मदद करता है ताकि भी ताली भी बजा कर आता है, तो पैसे भी देता है पैसे खर्च भी करता है और बंदरों से निचली सतह पर गिरता है, उन्हें क्या कहेगा, इतना होकर अना में बलू मदद के तो चौपाए रहते हैं बल्कि उनसे भी गिरे गए। अब ये इंसान की मुश्किल सितम गरीब थी, गाड़ी हिंदी में विडम बना कुछ भी बोल लीजिए, अब इसका होगा तो क्या होगा, और अभी उचित टूटते हुए यहाँ तक तो पहुंच गए, ईरान का इंकलाब इसकी हम बात कर रहे हैं और इमाम खुमैनी की बस्ती की तकलीफ है कि आईना दिखाने वाली शख्सियत, ये आईना दिखाने वाली शख्सियत जबकि दशा में इस किस्म की अवाशी इस किस्म की बुराई इस हद तक के शराब आम कर दी गई थी, ऐसे ड्रामे पेश किए जाते थे कि जहाँ पर मर्द और औरत कुछ भी स्टेज पर कपड़े पहने हुए नहीं होते थे, तो आज तक हमारे पास हिंदुस्तान में नहीं आया है, 8,000 से ज्यादा बच्चा औरतें तहरान में काम मौजूद, सस्ती तरीन शराब तहरान में मिलती थी, सस्ती आई जब ये चीज हो गई तो कोई आकर अगर कहे कि ये साबुत से बचो और ये साबुत इत्तेबा के काबिल नहीं है, और हमारे आइमा हमको इस किस्म की बात करने और सोचने से भी रोकते हैं तो तारीफ करने से कहा और कबूल करेंगे। ये जब बात हुई यहाँ से इंकलाब की शुरुआत हुई, इंसान की फितरत से शुरुआत हुई, और इंकलाब साहब ने कहा था कि ये इंकलाब पूरी दुनिया के लिए, इंकलाब इसलिए पूरी दुनिया के लिए क्योंकि मैथमेटिक्स पूरी दुनिया के लिए, फिजिक्स पूरी दुनिया के लिए, बताइए कितने करिए के लिए, गांव के लिए, शहर के लिए मैथमेटिक्स हो सकती है, अगर दलीलें यूनिवर्सल हो, उमूमी हो, आम हो, जिसकी कोई महदूदियत ना हो, अपनी हो, तो अपनी दलील को कोई लिमिटेशन नहीं होता, तो जिस तरीके से अपनी दलील को मैथ में साइंस में लिमिटेशन नहीं होता है, जो किसी गाँव और दलिए और मुल्क से महदूद नहीं होती, तो फितरत पे कही गई बात तमाम दुनिया को शामिल करती है, हो सकता है उनके तरीके अलग हो इबादत के, क्योंकि इबादत के तरीके अलग होना अलग चीज है, फितरत पर होना अलग चीज है, वो कौमें जो हमसे पहले आई क्रिश्चियन थे, जूस थे और दूसरी कौमें जिसके अल्लाह ताला कुरान का जिक्र करता है, आया उनके पास तरीका था या नहीं था, इबादत का अल्लाह का बताया हुआ तरीका था या नहीं था। लेकिन जहाजा शराजा हुआ मिलाजा, हमने हर के लिए रास्ता और एक रविश बनाई है। इबादतों का अलग होना प्रॉब्लम नहीं है अगर फितरत पर इंसान बाकी है। फितरत पर बाकी नहीं है तो सही तरीके की भी इबादत नुकसान पहुंचाती है। इबादत होती है अल्लाह से करीब होने, अल्लाह से कुर्बत हासिल करने। शैतान ने इबादत की चाकरी की जिस हद तक की, जब अल्लाह ने कहा कि झुक जाओ, कहा कि मैं क्यों झुकूं, वो तो मिट्टी से बना है और मैं आग से बना हूँ। अच्छा, कुर्बत इतनी तुम्हारी हो गई कि तुमको ये भी समझ में नहीं आया कि मेरा और वाजिबुल इताअत है। तो जब कुर्बत ऐसी हो कि कुर्बत के बाद अल्लाह के अहकाम की मुखालफत करना शुरू करता है इंसान, तो उसको इंसान कहेंगे या शयातीन मिनल जिन्न वल इंस कहेंगे। कुरान कहता है शयातीन मिनल जिन्न वल इंस। अल्लाह के कुर्बत की बात कर रहा है, इबादत कर रहा है, लेकिन अल्लाह के हुकुम की पाबंदी करने का काफिर है, उसको क्या कहेंगे? इंसान नहीं कहता, पुनः शैतान कहता है। शयाती जो जिनमें से होते हैं किस पे, तो ये सब पूरी चीजों को अगर हम खुलासा कर देखिए, हमको पता चलता है कि तरीके से फितरत के ऊपर बुला लोगों को और डटे रहना, ये पैगंबरों की पहली चीज जो पैगंबर करता है वो खुद अपने आप को अल्लाह से इतना करीब कर देता है, और उसकी जो आजमाइशें की जाती है वो अल्लाह का परखना है कि ये पैगंबर किस दर्जे पर आ चुका है, ताकि उसके बाद उसको वो जिम्मेदारी प्रभु को 40 साल लग गए। उनको 40 साल लग गए कि रसूल अपने आप को अल्लाह से करीब होने की कोशिश करने लगे रहे। 40 साल के जब हो गए तो कहा कि हम तुम्हें रसूल ऐलान करते हैं, और जब रसूल बनाकर ऐलान कर भेजा गया तो 13 साल जो जुर्म हुआ है किसी और दर्जे से कम पर अगर हुआ होगा तो साफ लगा था। मुझे ऐसी अजियत की गई है कि जो किसी नबी को नहीं की गई है, रसूल का कौल है नबी उनका। कोई नबी को उतनी अजियत नहीं दी गई जितनी मुझे दी गई। अगर कम दर्जे पर होते फितरत के तो वो तहम्मुल करना मुमकिन नहीं होता। तो अल्लाह को पता है, कुरान की आयत है, अल्लाह को पता है कि कहां पर अपनी नबूवत को रखें। हम समझते हैं नबूवत एक ऐसा एहसास है कि किसी को जो है किस्मत कम किया, लेकिन सब लोगों ने कहा कि उन्होंने किस्मत ज्यादा की। क्यों? क्या बुरा होना चाह रहे थे, उन्होंने बुरा किया। हम गुमराह होना चाह रहे थे, इन्होंने गुमराह किया, तो हम इनको जो है 4 गिना देंगे, 10 पर 60 गिना देंगे। मगर ये क्या भाई, तो गुमराह होना चाह रहे थे आप, उन्होंने गुमराह कर दिया, और आप उनको मगर बिना कहकर हमें गुमराह के नाम पर पिलाएंगे। यही पर आती है बात, गुमराही के नाम पर किसी को चादर नहीं पिलाई जाती, हिदायत के नाम पर गुमराही फैलाने वालों को चादर पिलाई जाती है। तो हर जगह हर तरीके के मगर देखना यह पड़ता है कि आदमी जैसे रसूल फितरत से कितना बात अगर बोला तो किस हद तक दलील की बुनियाद पर बोला, और किस हद तक अंदाजे की बुनियाद पर बोला। कुरान में कई जगहों पर कहा गया है कि गुमान की बुनियाद पर, कंजेक्चर की बुनियाद पर, प्रिपोंडरेंस की बुनियाद पर, अंदाजे की बुनियाद पर कोई चीज की पैरवी न करना। मिसाल खुद पर रखती है, हो सकता है कि अल्लाह के नेक तरी मर्दों के सामने अल्लाह ये पसंद करे कि लोग सजदा करें, हो सकता है ना कि वहां नहीं है कि अल्लाह चाहे कि हम जैसे लोग उसके पाक तरीन मर्दों के सामने सजदा करें, लोग पॉसिबल है नहीं है। मुशरिकीन की दलील ये थी कि वो अच्छे थे, उसके उनके सामने सजदा कर रहे हैं। जवाब कुरान का ये है कि जाने तुम्हें अल्लाह ने इजाजत दी इस बात, अल्लाह ने तुम्हें इजाजत दी इस बार। कोई भी काम अगर इबादत बनना है, जाहिरी तौर पर बड़ा अच्छा लगेगा, जाहिरी तौर पर बड़ा अच्छा लगेगा, लेकिन अल्लाह ने अगर नहीं कहा है तो ना कोई रसूल कहता है ना कोई इमाम कहता है। توفیق کی ہے، رکا ہوا ہے، اللہ کے حکم سے چیز عبادت بنتی ہے، اللہ کا حکم نہ ہو تو کتنی بھی ظاہر طور پر اصلی چیز ہو، ہم حکم کرنا چاہتے ہیں ہمارے پیغمبر کے سامنے، ہم اپنے امام کے سامنے حکم کرنا چاہتے ہیں، سجدہ کرنا چاہتے ہیں، دل میں بہت ہی امان ہے، مگر آپ اللہ کے غلام ہیں، میں اللہ کا غلام ہوں، اللہ کیا بول رہا ہے سنو، کیونکہ اگر ایسی ہی دھوکا دیا جائے گا تو ایسے لوگ جو حقیقی معنی میں نہیں ڈوبنا چاہتے وہ سب ڈوبنے لگیں گے، اور حقیقی خدمت کرنے والوں کا آئمہ سے پتہ نہیں چلے گا، جو امام کے سب سے اچھے ماننے والے، جو رسول کے سب سے اچھے ماننے والے تھے، وہ نہ رسول کو سجدہ کیے نہ آئمہ کو سجدہ کیے، لیکن جب جان دینے کی بات آئی تو سب سے آگے جان دینے کے لیے وہ لوگ جو سجدے کو تو آما جانے، لیکن جان تو جان ناخون دینے کو بھی تیار نہیں، یہ میں آپ کو مستقبل کی بات نہیں بتا رہا ہوں، پاس کی بات، آج ہمارے دور میں جب کمینی صاحب نے انقلاب کو چھیڑا تو حالات ایسے تھے کہ جھوٹ بولنے والے کی تعریف ہوتی تھی، دلیل سے کوئی چیز پیش کرتا تو اس کو تعلیم نہیں پڑتی، ہمارے پودے کمزور ہوتے تھے، ہمارے بڑے علماء عزت نہیں تھی، تحقیق کو ختم کر دیا گیا تھا، یہ سمجھ کر کے دین سکھیاں لے رہا ہے کچھ گزر کے بعد اس کا فاتحہ پڑھ دیا جائے گا، ایسے دور میں دین کو زندہ کرنا اور تمام دنیا میں گئے تھے، ریلیجیس فلاسفی 1960 میں یو ایس یونیورسٹی سے نکال دی گئی تھی، یہ کہہ کر کہ اب ریلیجیس آئے نہیں تو اس کی فلاسفی پڑھ کے کوئی کیا کرے، جیسے انقلاب آیا کچھ سال میں سمجھ میں آ گیا کہ دین اتنی بھی کھوکھلی، اگر سمجھیں گے کھوکھلی تو اپنے ہی نقصان کے لیے بھی سمجھیں گے، کسی کا فائدہ اس میں نہیں ہے کہ ہم دین کو اب سمجھ نہ لیں، دوبارہ دین کو تمام جہان کے لیے ایک پاسبلٹی کے طور پر پیش کرنا، اس وقت جب سے دین کو کنارہ کٹ ہونا پڑا تھا اور مسئلے کے حضرات سر اٹھا کر گفتگو نہیں کر سکتے تھے، وہ کام کوئی صاحب کا انتظار تھا، فطرت سے جوڑا ہمیں، فطرت کی بنیادوں سے جوڑا ہمیں، دلیل سے جوڑا ہمیں، تو آج ہمارا دین اور ہماری سائنس، ہماری ریاضیات، ہماری فزکس الگ الگ نہیں، ہماری ہر وہ چیز جو ہم سیکھتے ہیں دلیل پر ٹکی ہے، دین بڑا کارنامہ ہے یا نہیں ہے، دین جو اللہوں کا اور سپرسٹیشن کا نام ہو گیا تھا، خرافات کا نام ہو گیا تھا، وہ دین کو ایک پلیٹ فارم فطرت سے لا کر جوڑنا اور اوپر ٹکے رہنا، میں نے مثال رسول صلی اللہ علیہ وسلم کی دی تھی اور آئمہ کی دی تھی، آج کے دور میں اگر کوئی شخص اتنی تکلیف برداشت کیا ہو دین کو اپنی جگہ تک پہنچانے کے لیے تو وہ ہوئے لمبی مدت تک، لمبی مدت تک ان پر ظلم ہوتا رہا ایران میں، اور پھر ایران کے بعد جب ان کو بول بدل کر دیا گیا تھا تو ان کی بھیج دیا گیا، اس کے بعد جب ایران میں جب آگے رہے اور وہاں پر رہے تو سرکار نے وہاں سے بول بدل کیا، تو انہوں نے کہا کہ میں کشتی میں بیٹھ کر ادھر ادھر پھرتے ہوئے دنیا تمام میں اپنی مصیبت اور اپنی پریشانی کا جو ہے اعلان کرتا بھی ہوگا، تب جا کر فرانس میں ان کو بڑھا دی اور پوری چیزیں آمادہ کر لی گئی تھی کہ جیسے ان کا اپنے لینڈ ہو ان کو اس کو ختم کر دیا جائے، یا نہیں تو کچھ مدت بعد جس دن انقلاب آیا 11 فروری کو، جس کو تو بہن کر کہتے ہیں، اس دن جو ہے 1979 کو پلان یہ تھا کہ پورے علماء کو ختم کر دیا جائے گا جو انقلاب میں بڑے بڑے، جس پر کمینی صاحب نے کہا تھا کہ کوئی انسان اپنے گھر میں نہیں رکے، پورے لوگ سڑک پہ آ گئے، جب پورے لوگ سڑک پہ آ گئے تو ان کے پاس راستہ ہی نہیں تھا کہ بڑے علماء تک پہنچ سکے، نتیجے میں انقلاب اس دن واقع، بہت بڑا کام، اور اتفاق کی بات یہ ہے کہ یہ 20 فٹ انقلاب ہے، اس میں ہتھیار چلانے کا اجازت کوئی صاحب نے ایک دن کسی کو بھی نہیں، آج ہم اس کی بس بات کرتے ہیں کہ پیس فل ریولیوشن، ایک آدمی پیس فل ریولیوشن لاتا ہے اسلام کے نام پر، اس کو پوکھا دہ کر پیش کیا جاتا ہے، سائنس جو بڑی مشہور میگزین ہے اس میں کوئی صاحب کی فوٹو دی گئی تھی، اس طرح ان کے ہاتھوں سے خون بہ رہا ہے، داڑھی سے خون بہ رہا ہے، یہ کہہ کر کے انہوں نے خون بہایا ہے، بہایا خون لکھنا انہوں نے، انہوں نے تو بغیر خون بہایا اطلاع لایا کسی نے نہیں، سردار نے جن کے بہت استعمال کیے بچے اور ہزاروں کی تعداد میں مر گئے، کوئی ویسٹرن ٹی وی چینل کوئی نیوز پیپر نے ایک فوٹو نہ ایک تذکرہ دیا، یہ فریڈم آف پریس ہمارے پاس، ظاہری طور پر ہمارے پاس سب کچھ ہے، حقیقی طور پر ہمارے پاس کچھ بھی نہیں ہے، کیونکہ جو لوگ دے رہے ہیں ان کے پاس دینے کو کچھ نہیں ہے، کیونکہ ہر چیز اللہ کی ہوتی ہے، اللہ کی طرف سے جو دیتا ہے وہ حقیقی معنی میں کچھ دیتا ہے، اور جو اللہ کے نام پر نہیں دیتا تو اس کے پاس کچھ نہیں ہوتا، تو وہ دیتا کیا ہے؟ تو ہماری آدھا بھی ہوئی، جو آدھا بھی کہتی ہے لیکن میں نے کیونکہ اللہ سے جڑی ہوئی نہیں ہے، ہمیں انصاف میں اس کی بات ہوئی ہے، ہم کو انصاف دیا جا رہا ہے لیکن کیونکہ اللہ سے جڑا ہوا انصاف نہیں ہے، کسی کو انصاف ہی نہیں ملتا۔ ایسی دنیا میں جو سب چیز بغیر اللہ کی ہو رہی ہے اور حقیقت کچھ بھی نہیں ہو رہا، چوروں کا بازار گرم ہے، ایسے وقت میں آیا دین کی ہم جیسے لوگوں کو ضرورت ہے یا نہیں ہے؟ یہ تو حقیقی آزادی کی بات ہے، اور جو گھر کے مر کے اپنے بچوں کو اسکول کو بھیج کے زندگی اپنی لگا کر ایک بچے دو بچے کو جو ہے اپنے زندگی میں پیر پر کھڑے ہونا سکھاتی ہے، اس کا کوئی تذکرہ کبھی کہیں پڑھا نہیں جاتا، دکھا نہیں جاتا۔ وہی ایک عورت نہ جو بچے پیدا کرتی ہے، نہ زحمت کرتی ہے، اپنے آپ کو اپنے بدن کو نمایاں کرتے ہوئے اپنی فوٹو کھینچاتی ہے، اس کے لیے پریزیڈنٹ آف انڈیا اور پرائم منسٹر انڈیا کا اوارڈ لے کر کے ارجن سفر کے ساتھ ملا دیتے ہیں۔ ہم اس روپ میں نہیں ہے، آیا ہم اس دنیا میں نہیں ہے؟ آپ سب کو دیے دنیا میں اچھا ہی وہ عورت کر رہی ہے جو گمنام ہے، یا یہ عورت کر رہی ہے جو بدنام ہے؟ وہ بدنام ہے، وہ گمنام زیادہ بدنام رہی ہے، سب الٹی چیز کو صحیح سمجھنے لگتے ہیں کیونکہ ہم اللہ سے نہیں جوڑتے اور اپنی فطرت سے نہیں، یہ فطرت اور اللہ کے جڑنے کا سبب وہی نہیں ہے، ہم سمجھتے ہیں کہ بہت کچھ ہم جب اللہ کو بھول جاتے ہیں تو جیسے میں نے بھی کچھ دیر پہلے مثال کی بندر سے بدتر ہو جاتے ہیں، وہ کام کرنے لگتے ہیں بڑی خوشی کے ساتھ متمدل اپنے آپ کو اور بالکل شملا ہی سمجھ کر کہ جو بندر بھی نہ کرتے، تو انسان کو انسان بنانے کا کام کیا گیا، انسان کو انسان بنانے کا کام کیا گیا، آج دنیا میں انسان کو انسان بنانے کی طرف لانا ہے، کون رہے گا؟ ایک کوئی لائے گا، ایک رسول لائے گا، ایک علی لائیں گے، کون لائے گا؟ جب تک کہ عام لوگ اس بات کا تصور اپنے ذہنوں میں نہیں لاتے کہ ہم کو جانور بن کر زندگی گزارنا نہیں ہے، ہم بندر بن کر زندگی نہیں گزاریں گے، ہم اپنی زندگی دلیلوں پر گزاریں گے اور خود فطرت پر گزاریں گے جو اللہ کی دی ہوئی فطرت ہے، تب تک ہمارا دین ہم کو نصیب نہیں ہوگا، اور جب دین نصیب نہیں ہوگا تو جس کا دین نہیں ہوتا اس کی دنیا بھی نہیں، ایک ظاہری تماشا ہوتا ہے، بس آیا تم دنیا تو ہم جائز آ جاتی ہے، کہتی ہے کہ دنیا کی زندگی ہوتی کیا ایسے تماشے کے علاوہ، آیا ہم یہ زندگی کو اسے تماشا بنا کر چھوڑ دیں، بندر کی زندگی کو پیدا ہے جو دیکھیے موت تک یہ تماشا ہے یا نہیں ہے؟ انسان اگر بندر کی زندگی گزار کر چلے جائے دنیا سے تو اس کو کمال رہیں گے کیا کہیں گے؟ یہ سبق سکھایا تم نے، اور یہ سبق ہم کو پہلے تاریخ میں رسول نے اور ایمان نے سکھایا، اس سے پہلے دوسرے امبیا اور مسلم نے سکھایا، اور اس سے پہلے آدم کو اس کی فطرت میں بھیج کر اللہ نے سکھایا، اللہ سے جڑنے والا انسان ہے، اللہ سے جوڑنے والا انسان ہے۔ میں کچھ باتیں ایسی کرتا ہوں شاید کہ آپ لوگوں کو ایسے محسوس ہو کے شاید ہی اور گفتگو کرنے کا میں ضرور کہہ رہا ہوں کہ یہ زندگی بری بھی بات ہے، ہم اپنی فطرت کی طرف پلٹ کر نہیں آئیں گے، فطرت میں غور سے نہیں دیکھیں گے تو اللہ تعالیٰ ہم کو صبح اختیار کرنا ہے، ہم کو وہ بیان بھی سمجھ میں نہیں آئے گا، ہم اپنی فطرت کو سمجھیں کہ ہماری فطرت ہوتی کیا ہے، اور آپ کو ایک بات بول دوں کہ فطرت میں سب سے بڑا عنصر جو ہوتا ہے، فطرت میں سب سے بڑا عنصر جو ہوتا ہے وہ خدا، اگر انسان کی فطرت میں اگر آپ دیکھیں کہ سب سے بڑا عنصر، سب سے بڑا ایلیمنٹ، سب سے بڑا حصہ کیا ہے، تو وہ عقل کا حصہ ہے، جو انسان کو دوسرے جانوروں سے الگ کرتا ہے، ان کو جو ہے انکار بناتا ہے، ان کو بالکل یہ الگ ہی درجے کو رکھتا ہے، اور اگر ہم عقل کو اپنی پوری زندگی میں دلیل کی تلاش میں کام میں نہ لائیں تو ہمارا علم نہیں بڑھے گا، عقل جب دلیل کو تلاش کرنے نکلتی ہے تو علم کرنے کا بڑھتا ہے، عقل کی دلیل کی تلاش کی کوشش علم میں کرتی ہے، نالج بنتی ہے، نالج سے پھر سسٹم بنتے ہیں، سسٹم سے سویلائزیشن بنتے ہیں، سویلائزیشن سے جو ہے انسان کی ترقی ہوتی ہے، تو یہ پوری چیزوں کو اگر خلاصہ کر دیا جائے تو ہم اپنے اندر وہ خوبیاں رکھتے ہیں، ان خوبیوں کو پوری غور سے دیکھیں، عبادتوں کے ذریعے سے ان کو ہم سنواریں، گناہوں سے بچنے کا طریقہ، ایک بات کہتا ہوں کہ ان کی اہلیہ کہتی تھی امام خمینی کے میں زندگی میں خمینی صاحب کو کبھی گناہ کرتے ہوئے نہیں، ان کی فکر اور فلسفے میں یہ رہتا تھا کہ تم گناہ کرو، گناہ سے بچ کر، کیونکہ گناہ کرنا ایسی بات ہے عبادت کے بعد کہ تم فقیر پر دودھ دینے کے بعد ان میں कुछ मिला दो ना इंसान की नेकियों को वही कैफियत से लाने आए जो दूध पर खड़े अपना दूध या बकरी पर दूध में कोई गंदगी मिल जाए तो तैयार है काम करने को। अगर हमारे पास साफ दूध हो उसमें कोई गंदगी मिलाना चाहेंगे इंसान की इबादतों में गुना वही काम करता तो पाकिस्त की रूह की पाकिस्त की जब रूह पाक होती है तो निर्माता हो जाता है क्योंकि अल्लाह तआला कुरान में कहता है कि तुम तकवा अख्तियार करोगे तो मैं हिल दूंगा। दो नहीं आए एक ही नहीं आए अगर तुम तकवा अख्तियार करो अपने आप को गुनाहों से बचा लो तो मैं तुम्हें इल्म दूंगा तो जब गुनाहों से बचाएंगे और इल्म मिलेगा तो हम किस तरह उमड़ जाएंगे और जब हम विचार बचाएंगे दूसरों के लिए इसलिए कुरान कह रहा है जिसको तुम खैरा उम्मतिन उखरजत लिन्नास तअमुरून बिलमारूफ वतनहौना अनिल मुनकर तुम बेहतरीन उम्मत हो जो लोगों के लिए लाई गई है जो अच्छाई की तरफ रुख करती है और बुराई से रोकती है। जो कौम अच्छाई को समझी नहीं वो अच्छाई का हुक्म करेगी सही तरीके से और जो कौम बुराई को समझी नहीं उसको बुराई का हुक्म करेगी सही तरीके से। और आयत है कदाली जलाना को उम्मतों को सताली तबू जो कदाली जलाना को यकुल और रसूल और इनको चाहिदा और इसी तरीके से हमने तुम्हें एक मुतवस्सिल कौम बनाया ताकि तुम लोगों पर गवाह हो और तुम पर रसूल गवाह है तो हम पर कौन गवाह बनेगा रसूल गवाह बनेगा हम लोगों पर गवाह बनेगी तो हमारा मैं कहता होना चाहिए रसूल से जो जो ले उसको प्योर 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 तरीके से मुंतकिल करें लोगों तक। हम ही अगर ना लें तो मुंतकिल क्या करेंगे हम ही अगर करप्ट कर दें हम ही अगर उसमें मिलावट ला दें तो बताइए हम कुछ उसको पहुंचाएंगे नहीं सर। हमारा सबसे बड़ा जो है जो प्रॉब्लम रहा है हम कोई चीज को प्योर लेके प्योर बाकी नहीं रखे उसको एक हस्तक इसलिए बना दिया इस हस्तक उनको मालूम बना दिया कि उसके बाद किसी और को दे तो कोई लेने को तैयार नहीं है। हम खुद अगर हमको खाना चाहें तो हम खुद हजम करने के काबिल नहीं रहे हैं ये हमारा प्रॉब्लम है और तस्वीर से बोलूंगा तो शायद सुबह हो जाएगी लेकिन होना चाहिए कि ये शख्सियत इतनी अभी आपके लिए जमा हुए हैं उसके एहसान हम सब पर है पूरी इंसानियत के रहने पर है कि जो इस दौर में दुनिया में वजूद में आई है और हमारा ये जिम्मा बनता है फकत उनकी याद न कर लें बल्कि वो रास्ते जो रवि और तरीके जो उन्होंने अपनाए थे अपने आप को प्यूरिफाई किया अपने आप को पाक किया उसके बाद रात में ग्रुप को तैयार किया वो लोगों ने काम किया होते होते रसूल का और आज रसूल का पैगाम पूरी दुनिया में जहाँ तक भी उनका असर पहुँच सकता था उन्होंने पहुँचाया और आज उसके असरात हमको मिडिल ईस्ट में कुछ असर नजर आना शुरू हो चुके हैं। उम्मीद है कि ये चीज अगर नहीं माना हो इसको मारना काटना नहीं है मगर हर इंसान को यह हम बनता है कि उस पर जीव ना हर इंसान को यह हम बनता है कि उसका हमारा न जाए हर इंसान को यह हक बनता है कि अपने हालत से एक इर्तबात बना सके और वो इर्तबात बनाने के लिए उसको इख्तियार देना चाहिए। जहाँ पर कुरान कहता है लाए कराम मिली जिंदगी में कोई जबर नहीं है ये सब चीजें जब तक भी हम कोशिश करेंगे नहीं तब तक मिलेंगी। मौला का मशहूर कौल है कि अगर जालिम से मजलूम का हक लेना न होगा तो मैं ये खिलाफत का बार नहीं आज हमारे सामने ये हजारों के पद गुल हो रहा है सूद का निजाम हमारी साइड में आम हो चुका है कमजोरों की कोई सुनता नहीं ताकतवर को कोई रोकता नहीं बहुत के कुत्ते के जो इमाम हुसैन अलैहिस्सलाम ने बाकी करबला से 2 साल पहले दिया था मक्के में बाकी करबला से 2 साल पहले दिया था मक्के में उस कुत्ते में आप करवाते हैं उलमा को क्रिटिसाइज करते हुए उलमा पर तनकीद करते हुए कि तुमने कमजोरों को जालिमीन के हवाले कर दिया तुमने कमजोरों को जालिमीन के हवाले कर दिया आज हमारी सोसाइटी में उनको नजर नहीं आता है इस मजलूम की आम आज तक पहुंचती है इस मजलूम को यकीन है कि अगर मैं फला आलिम के पास चले जाऊं तो मेरी बात सुन ली जाएगी कोई गुंडा मेरा हम मार लिया हो मेरा घर ले लिया हो तो उससे छीनकर मुझे दिया जाएगा है या नहीं है अगर नहीं है तो फिर दीन क्या है ये तो तमाशा है और तमाशे को दीन का नाम देना ये तारीख में हमेशा होते आया है कम अज कम हमारे नसीब में ऐसा ना हो। वाह।